الرحيم سورة الطارق مكية. طارق کس کو کہتے ہیں؟ طارق یترکو کے معنی آتے ہیں کھٹ کھٹانے کے. اور رات میں جب کوئی آدمی آتا ہے تو عام متن دروازے بند ہوتے ہیں، مکان کے، مدرسے کے، خانقاہ کے، مہمان خانے کے، تو اس کو آ کے دروازہ کھٹ کھٹانا پڑتا ہے. اس لیے بعد میں چل کر کے اس کا معنی ہو گیا رات میں آنے والا. تو اصل معنی کھٹ کھٹانا، بعد میں معنی ہو گیا رات میں آنے والا، یہ اس کا معنی ہو گیا ہے. بعض نے ظاہر ہونے والی چیز کے لیے بھی یہ لفظ استعمال کیا ہے، اور بعض نے اس کا معنی دہکنے کے ساتھ مارنا اور کوٹنا، یہ بھی ایک معنی اس کا کیا گیا ہے. اور طارق سے بعض حضرات نے ستاروں کو مراد لیا ہے، چونکہ ستارے رات میں ظاہر ہوتے ہیں، دن بھر چھپے رہتے ہیں اور رات میں ظاہر ہوتے ہیں. یا یہی ستارے شیطانوں کو مارنے کے کام میں آتے ہیں، اس وجہ سے ان کو طارق سے تعبیر کیا جاتا ہے. وہ جو روایت ہے، حدیث میں بھی آیا، موطا امام مالک میں روایت موجود ہے، اعوذ بوجہ اللہ العظیم، اعوذ بوجہ اللہ الکریم وبکلمات اللہ تامات اللاتی لا یجاوزہن بر ولا فاجر وبأسماء الله الحسنى كلها ما علمت منه، أعوذ بوجه الله العظيم الذي ليس شيء أعظم منه، وبكلمات الله التامات التي لا يجاوزهن بار ولا فاجر، وبأسماء الله الحسنى كلها ما علمت منها وما لم أعلم من شر ما خلق وبرا وزرع. اور أعوذ بوجه الله الكريم وبكلمات الله التامات التي لا يجاوزهن بار ولا فاجر من شر ما ينزل من السماء ومن شر ما يعرج فيها ومن فتن الليل والنهار إلا طارقا يترك بخير يا رحمن. اس حدیث میں لفظ طارق آیا ہے کہ رات کو آ کر کے جو جنات، جو شیطان دروازے کھٹکھٹاوے، اے اللہ اس سے حفاظت فرمائیے، لیکن جو خیر کی نیت سے دروازے کھٹکھٹائے اس کا کوئی حرج نہیں ہے. یہ سورت 36 نمبر پر نازل ہوئی، سورہ بلد کے بعد، سورہ قمر سے پہلے. جو آدمی اس کو خواب کے اندر پڑھے تو اللہ تعالیٰ اس کو ذکر اور تسبیح کی کثرت الہام فرمائیں گے، یعنی بکثرت وہ ذکر کرنے والا ہوگا، بکثرت وہ تسبیحات کا پڑھنے والا ہوگا. اور یہ بھی ہے کہ رات کو سوتے وقت پڑھ کے سوئے تو بد خوابی سے حفاظت ہوتی ہے. جس کو رات کو برے خواب آتے ہو اور احتلام ہو جاتا ہو، وہ آدمی یہ رات کو پڑھ کے سویا کرے تو بد خوابی اور کثرت احتلام سے بھی اس کی برکت سے حفاظت ہوتی ہے، لیکن اس کے اسباب سے بھی بچے. یہ نہیں کہ رات کو 12:15 چکن رائس کھائے نہیں پھر 12 سورہ طارق پڑھ کے سوئے، تو اسباب سے بھی بچنا ضروری ہے. اتنی دیر سے کوئی کھاوے تو پھر دباؤ پڑے گا ہی نہیں پیٹ میں، تو پھر وہ جو ہے جو نکلنا ہے وہ نکلے گا دباؤ کی وجہ سے. اتنی دیر سے کھانا صحت کے لیے بے انتہا مضر ہے. مفسرین فرماتے ہیں کہ طارق ستاروں کی قسم کھا کے باری تعالیٰ یہ سمجھانا چاہتے ہیں، یہ سمجھ میں آتا ہے کہ جس اللہ تعالیٰ نے ستاروں کی حفاظت کی، آسمان کی حفاظت کی ستاروں کے ذریعے سے، وہ اللہ اس بات کے اوپر پوری قدرت رکھتے ہیں کہ تمہارے اعمال کو بھی محفوظ کر لے رہے، تمہارے اعمال کی بھی اللہ تعالیٰ حفاظت فرما لے رہے. جس اللہ کے لیے ستاروں کی، آسمان کی حفاظت دشوار نہیں ہے، اسی اللہ کے لیے تمہارے اعمال کی حفاظت بھی کوئی دشوار اور مشکل نہیں ہے. نیز یہ ستارے دن بھر چھپے رہتے ہیں اور رات میں ایک مخصوص وقت میں ظاہر ہوتے ہیں، اسی طرح تمہارے اعمال کے حقائق دنیا میں چھپے ہوئے ہیں، اور قیامت کا دن آئے گا تو اس دن تمہارے اعمال کے حقائق سب ظاہر ہو جائیں گے. اسی لیے انسان کو قیامت کی فکر کرنا چاہیے. کہتے کہ ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم کے پاس چچا ابو طالب تشریف لائے، और रोटी और दूध पेश किया। आप सल्लल्लाहु अलैहि वसल्लम बैठे बैठे तनाउल फरमा रहे थे, इतने में एक तारा टूटा जिसकी चमक से वहाँ की सब चीज़ें रोशन हो गई। चचा अबू तालिब एकदम घबरा गए और कहने लगे ये क्या हो गया। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया ये तारा किसी शैतान को मारा गया और ये अल्लाह ताला की कुदरत की निशानियों में से एक निशानी है। जब चचा अबू तालिब को ये बात सुनकर बहुत ताज्जुब हुआ और उस पर ये आयत करीमा बारी ताला ने नाजिल फरमाई। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। والسماء والطارق, कसम है आसमान की और रात में आने वाले की या रात को खिटखिटाने वाले की। वमा दराक मत्तारिक, आपको पता भी है कि ये कौन है रात में खिटखिटाने वाला, रात को आने वाला। ये इस्तेफहाम ताज़ीम के माने के अंदर है, आगे आने वाले मजमून की ताज़ीम है। अन नजमुस्ताकिब, ये एक सितारा है, चमकता दमकता एक सितारा है। सितारा बाज ने सुरैया को मुराद लिया है, बाज ने जोहल को मुराद लिया है और बाज ने मुतलकन किसी भी सितारों को मुराद लिया है। ये जोहल सितारा बड़ा खूबसूरत है, सातवें आसमान के अंदर है। तो इन सितारों की कसम खा के फरमाया इन कुल्लु नफ्सिल लम्मा अलैहा हाफिज, हर नफ्स के ऊपर अल्लाह की तरफ से एक निगरान मुकर्रर है, निगहबान मुकर्रर है आफतों से हिफाजत करने के वास्ते। और हमल की भी हिफाजत होती है, हर चीज़ की हिफाजत होती है और ये हिफाजत करने वाले अल्लाह के फरिश्ते हुआ करते हैं जो इंसान के नेक और बुरे आमाल की हिफाजत करते हैं आमाल नामे में लिख करके। इसी तरीके से इंसान की हिफाजत करते हैं हर मकरूह और नापसंदीदा चीज़ से। चुनांचे बाज रिवायतों में आया है कि 360 मलाइका हर वक्त इंसान की हिफाजत पर रहते हैं। बदन में जितने आज़ा है हर उज़्व पर एक फरिश्ता मुकर्रर है, सिर्फ आँख के ऊपर 7 मलाइका मुकर्रर है। और बाद मुफस्सिरीन फरमाते कि हिफाजत करने वाले फरिश्ते 20 हैं, रात में 10 होते हैं, दिन के अंदर 10 हुआ करते हैं। और ये जो 7 फरिश्ते आँख पर मुकर्रर है ये इंसान की आँख की बराबर हिफाजत करते हैं। जिस तरीके से शहद के अंदर कोई मक्खी गिर जावे या मक्खी उड़ती उड़ती गिरने आवे तो कैसे हिफाजत की जाती है, इस तरह ही इंसान की निगाहों की मलाइका हिफाजत करने का काम करते हैं। और अगर ये मलाइका हिफाजत करने वाले न होते तो ये शयातीन इंसानों को जीने न देते, कब से उठा के पटक के फेंक देते। लेकिन अल्लाह ने इन मलाइका के ज़रिए से इंसानों की हिफाजत फरमाई। बास ने कहा कि हाफिज से मुराद है कि आमाल नामे लिखने वाले फरिश्ते, और बास ने ऐसा भी कहा कि मुतलकन मलाइका मुराद है, और बास कहते हैं कि हाफिज से मुराद अल्लाह सुबहानहु व तआला की ज़ात है, क्योंकि असल हिफाजत करने वाले अल्लाह, फिर अल्लाह ताला मलाइका के ज़रिए दूसरी चीज़ों के ज़रिए इंसान की हिफाजत करवाते हैं। तो इन कुल नफ्स लम्मा अलैहा हाफिज, हर इंसान पर हर नफ्स पर हर जान पर अल्लाह की तरफ से हिफाजत करने वाले मलाइका मुरा मुकर्रर है। फलियन्ज़ुरिल इंसानु मिम्मा खुलिक, इंसान को देखना चाहिए कि वो किस चीज़ से पैदा किया गया है। खामोखा क्यों तकब्बुर करता है, क्यों उछलता है, क्यों डिंगे मारता है अपने आप की बड़ाई की, अपनी तखलीक को तो देखे। खुलिका मिम्मा इंदाफिक, एक उछलने वाले पानी के ज़रिए से अल्लाह ताला ने उसको पैदा किया गया, पैदा किया गया इंसान उछलने वाले पानी से। इन मर्द की मनी के अंदर तो दिफ़ को होता ही होता है, लेकिन औरत की मनी के अंदर भी किसी कदर, मामूली ही सही लेकिन दिफ़ को होता है। इसी दिफ़ की तो बरकत है कि वो रहमदानी में दाखिल होता है, अगर दिफ़ का न होता तो रहमदानी के अंदर दाखिल ना होता। इस तरीके से ये उछलते कुत्ते पानी से अल्लाह ताला ने इंसान को पैदा किया। یہ بھی اللہ کی قدرت ہے نا کہ ایک ناپاک پانی سے مقدس انبیاء کو اللہ پیدا فرمائے. یخرج من بین الصلب والترائب, یہ منی نکلتی ہے پشت سے اور پسلیوں سے. مرد کی منی عام طور پر پشت کی طرف ہوتی ہے, یعنی منی کا مستقر مرد کے بدن میں پشت ہے اور عورت کے بدن میں منی کا مستقر پسلیاں ہیں. پسلیوں کے نیچے یہ منی کا مستقر ہے, وہاں سے نکل کر کے یہ منی آتی ہے. بعض مفسرین فرماتے ہیں جیسے کہ حضرت عبداللہ ابن عباسی سے یہ قول منقول ہے کہ جس جگہ سینے کے اوپر ہار لٹکتا ہے بس اسی طرف کے اندر عورت کی منی جمع ہوتی ہے اور وہاں سے پھر منتقل ہو کر کے وہ منی آتی ہے. اسی طریقے سے مرد کی منی پشت کی جانب کے اندر اللہ تعالیٰ جمع فرماتے ہیں. ایسے انسان کی جو منی ہے یہ منی پورے بدن کے مختلف اعضاء سے تیار ہوتی ہے اور منی کا تعلق پورے بدن کے اعضاء سے ہے, ایسا کہنا زیادہ مناسب ہے. اگرچہ یہ ممکن ہے کہ پشت والی جگہ سے زیادہ تعلق ہو, عورت میں پسلی والی جگہ سے زیادہ تعلق ہو, باقی یہ کہ منی کا تعلق پورے بدن سے ہے. انسان جو غذا کھاتا ہے تو ایک قول یہ ہے کہ اس کی ہضم کے جو مختلف درجات ہیں اس میں چوتھے نمبر پر جب یہ غذا ہضم ہوتی ہے تو اس میں سے مادہ منویہ تیار ہوتا ہے اور دماغ کے ساتھ منی کا خصوصی تعلق ہے. اسی وجہ سے تو دماغ میں فاسد خیالات آتے ہیں تو بہت سو کو اسی کی وجہ سے منی نکل جاتی ہے. اور پھر دماغ کے بعد ایک نخاع ہے جو ریڑھ کی ہڈی کے اندر ہے, بیچ میں جو سفید رنگ کی رگ ہوتی ہے, اور چانپ جو لاتے ہیں تو چانپ کی آگے والی گول ہڈی میں بھی وہ نخاع ہوتا ہے. اس سے اس کا خصوصی تعلق ہے منی کا. غرض یہ کہ یہ کچھ خصوصی اعضاء ہے, باقی یہ ہے کہ منی کا تعلق پورے بدن سے ہے, اس لیے تو منی کے نکلنے پر پورے بدن کو دھونا فرض ہوتا ہے شریعت کے اندر. اور یہ منی جو بدن کے مختلف اعضاء سے نکل کے آتی ہے, خاص طور پر دماغ اور یہ نخاع ریڑھ کی ہڈی سے, تو وہاں سے نکل کر کے پشت آئی, پشت میں سے آ کر خصیتین میں آتی اور خصیتین سے پھر باہر نکلتی ہے. اس طریقے سے یہ منی اللہ سبحانہ و تعالیٰ تیار فرماتے. بعض علماء فرماتے ہیں کہ یہاں پشت اور پسلی بول کے پورا بدن مراد ہے, کہ پورے بدن کے ساتھ اس منی کا تعلق ہے. انہ علی رجعہ لقادر, یقیناً اللہ تعالیٰ انسان کو دوبارہ پیدا کرنے پر پوری قدرت رکھتے ہیں, یعنی مرنے کے بعد. یوم تبلی السرائر, قیامت کے دن کو یاد کرو, اس دن سب بھید کی باتیں کھل جائے گی. دنیا میں جتنے بھی بھید, راز, خفیہ, سیکرٹ باتیں ہیں وہ سب قیامت کے دن کھل جائیں گے. حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں قیامت کے دن اللہ تعالیٰ راز کو ظاہر فرما دیں گے, پوشیدہ راز چہروں پر نمودار ہو جائیں گے. فما له من قوة ولا ناصر, اس قیامت کے دن قیامت کا انکار کرنے والوں کو کوئی طاقت نہیں ہوگی کہ وہ عذاب کو دور کر سکے یا عذاب کا مقابلہ کر سکے یا عذاب کو برداشت کر سکے. ولا ناصر, اور ان کو کوئی مدد کرنے والا بھی نہیں ہوگا. والسماء ذات الرجع, قسم ہے آسمان کی جو بارش برسانے والا ہے, قسم ہے ایسے آسمان کی جو بارش برسانے والا ہے. دیکھو آسمان کے لیے رجعن کا لفظ استعمال ہوا اور اس سے بارش مراد لی گئی, چونکہ بارش لوٹ لوٹ کے آتی ہے, ہر سال موسم آئی تب بھی آتی ہے, بے موسم بھی آ جاتی ہے, تو اس کے بار بار لوٹنے کی وجہ سے اس کو رجعن کا لفظ سے تعبیر کیا گیا. بعض مفسرین فرماتے ہیں کہ رجعن کے معنی آتے چکر مارنے کے. والسماء ذات الرجع, قسم ہے اس آسمان کی جو چکر चक्कर मारने वाला है, गया उसमें सितारे कवाकिब नुजूम सब चक्कर मारते रहते हैं। वल अर्ज़ ज़ाति सौदा, और कसम है जमीन की जो शिगाफ वाली हो, जमीन में शिगाफ होता है, फटन होती है और अंदर से पौधा निकलता है, दरख्त निकलता है, पानी भी निकलता है। इन्नहु लकौलुन फासल, यकीनन ये कुरान मजीद एक फैसला कुन बात है जो हक और बातिल के दरमियान फैसला कर देवे। वमा हुआ बिल हज़ल, और ये कुरान कोई खेल तमाशे की चीज नहीं है, कोई बातिल और लग हुआ बात नहीं है। जिस तरीके से आसमान से बारिश का बरसना, जमीन से जमीन का नबातात को अपने अंदर से निकालना कोई मजाक नहीं बल्कि हकीकत है। बारिश हकीकत में बरसती है, खाली ऐसा नहीं होता खाली खाली दिखता और न बरसे, ऐसा नहीं है, हकीकत में बारिश बरसती है। जमीन से जो पौधे उकलते निकलते हैं वो कोई खाली खाली चीज थोड़ी है, हकीकत में निकलते हैं। तो जिस तरह ये हकाइक है, इस तरह कयामत के दिन अल्लाह की तरफ इंसान का पलटना, दोबारा जिंदा होना, ये भी एक हकीकी चीज है। इन्नहु लकौलुन फासल वमा हुवा बिल हज़ल, ये कुरान कोई खेल मजाक की बातें थोड़ी है। इन्नहुम यकीदून कैदा, ये मक्का के काफिर दुश्मन ए नबी आपके खिलाफ किस्म किस्म की साजिशें करते। वह अकीदु कैदा, और मैंने आपको बचाने का एक प्रोग्राम बनाया है, या मैंने एक तदबीर की है उन काफिरों को हलाक करने की। फमहिलिल काफिरीन अमहिलहुम रुवैदा, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आप इन काफिरों को मोहलत दो, अभी जाने दो उनको, थोड़ा जाने दो, अभी इनको मौज मजे कर लेने दो। चुनांचे इनको थोड़ी सी मोहलत दी गई, फिर हिजरत हो गई, फिर इनके ऊपर पकड़ का आना चालू हुआ। बदर से इब्तिदा हुई तो बराबर फतेह मक्का तक में तो उनका पूरा इलाका नेस्त तो नाबूद करके ख़त्म कर दिया गया जी। वह नुसीखली महाल भी आए थे सैफ़ बिल अमरी, यानी काफिरों को जो मोहलत दी गई थी वो किताल वाली आयत से मनसूख हो गई, लिहाजा अभी आयत गोया के मनसूख है। इनके हिसाब से अपने गिनती लगावे ने तो एक टेम्पो भर जावे, इतनी आयत निकले मनसूख। जबकि आप फौजुल कबीर में पढ़ रहे हैं शाह साहब ने 5 या 6 आयतों को मनसूख करार दिया है, और इनके यहाँ तो हर कदम पर मनसूख। चलो